نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد الحمد لله رب العالمين. अल्लाह ताला ने हमें एक बार फिर मौका दिया कि हम अपने वक्त की कदर करें, तो आइए आज नया टॉपिक शुरू करेंगे. पेज नंबर 74, वक्त की कदर कीजिए. और आज का हमारा टॉपिक है इंसान का वक्त माजी, हाल और मुस्तकबिल के दरमियान. देखा जाए तो हमारी इन तीन हालतों में से कोई एक ही हम याद रखते हैं. वक्त या ज़माने की तीन किस्में हैं, माजी, हाल और मुस्तकबिल, और इनसे ताल्लुक़ रखने वालों की भी मुख्तलिफ किस्में हैं. आमतौर पर लोग इस सिलसिले में भी कमी बेशी का शिकार मिलते हैं. मसलन कोई माजी का बंदा ग़ुलाम है तो कोई हाल का असीर यानी कैदी, और कोई मुस्तकबिल का हामी और अलमबरदार है. यानी कुछ लोग ऐसे हैं जो हर वक्त माजी ही में जीते हैं, माजी की बातें, माजी के गम, माजी की खुशियाँ. तो मौजूदा नेमतें उनको कम दिखती हैं माजी में गई हुई किसी नेमत के मुकाबले में. कुछ आज के दिन में जीते हैं, ना प्लान करते हैं मुस्तकबिल के लिए और ना माजी से कुछ सीखते हैं. और कुछ कहते हैं आज नहीं कल करेंगे, और वो बस मुस्तकबिल ही के झंडे उठाए खड़े रहते हैं. बिलाशुबा कुछ ऐसे मोतदिल और मतवाजन यानी बैलेंस्ड मतवाजन किस्म के लोग भी हैं जो माजी, हाल और मुस्तकबिल तीनों का हक अदा करते हैं, लेकिन इनकी तादाद बहुत थोड़ी है. अब आपकी भी सोच होगी कि मैं क्या हूँ. होनी चाहिए. जब भी कभी किसी बारे में कुछ भी पढ़ें या सुने, फौरन अपना मुहासबा करें, मैं कहाँ खड़ी हूँ. क्या मैं माजी की ग़ुलाम हूँ, क्या मैं हाल में जीती हूँ या मुस्तकबिल में. यही तीन चीज़ें आज हम देखेंगे, और इंशाल्लाह इसके बाद उम्मीद है कि हम अपने बारे में जान लेंगे कि हम कौन हैं. तो सबसे पहले देखेंगे माजी के गुलाम ये कौन होते हैं, इनकी क्या अकसाम है, और ये किस तरीके से इन चीज़ों को अपनी ज़िंदगी में लेते हैं. क्या अल्लाह ने इनको जो दिया है ये इसको पाके एक बामकसद ज़िंदगी बसर करते हैं, या सिर्फ माजी ही को याद कर कर के आहें भरते हैं और हाल भी माजी बन जाता है. और अगर आप और मैं इन सारी बातों को सुनने के बाद ख़ुद को इस किस्म के लोगों में पाएं, तो एक कदम आगे बढ़कर माजी से हाल में आ जाइए. माजी पीछे रह गया, मुस्तकबिल अभी आया नहीं, हाल ही आज मेरे आपके हाथ में है, जिसका आपने मैंने हिसाब लेना इंशाल्लाह. और जो माजी से सबक सीख लेते हैं, हाल का सही इस्तेमाल करते हैं, उनका मुस्तकबिल बहुत रोशन होता है अल्लाह के हुक्म और उसकी रहमत से. माजी के ग़ुलाम, जो लोग माजी के शेदाई हैं, इनके सामने किसी दूसरे ज़माने की कोई अहमियत नहीं. वो सिर्फ़ याद माजी में खोए रहते हैं, ख्वाह इनका माजी शख्सी सूरत में हो, शख्सी से मुराद एक इनफरादी तौर पे जो भी हो, जैसे भटके हुए आशिकों का माजी, ख्वाह ख़ानदान और आबा अजदाद की शक्ल में. ये वो लोग हैं जो हसब व नसब और माजी की यादों के सिलसिले में इंतहाई गलूफ से काम लेते हैं, यानी एग्जैजरेशन बहुत करते हैं. ऐसे लगता है कि इनका माजी सबसे खूबसूरत था, और शायद इनकी ज़िंदगी का बेहतरीन दौर माजी ही था. माजी के ग़ुलामों की ये किस्म कई सूरतों में ज़ाहिर होती है. दिलचस्प टॉपिक है ना, आइए देखते हैं. पहली सूरत, एक सूरत इन लोगों की है जो महज माजी के कारनामों और इसके मफाहर, मफाहर कहते हैं फ़ख्र करना, कुरान पाक में भी आता है तफाखुरुम बैनकुम, मफाहर के तस्करों से ज़िंदा रहते हैं. इनमें किसी किस्म का इजाफा नहीं करते, वो अपने आप को माजी से वाबस्ता रखते हैं, आज को गुजरे हुए कल से जोड़े रखते हैं, और हमेशा यही कहते हैं कि हम ये थे और हमारे आबा अजदाद ये और वो थे. इनके पास इन बातों के अलावा और कुछ नहीं होता. इसी किस्म के लोगों के सिलसिले में अरबी के मशहूर शायर मुतबन्नी ने कहा, लाइन फ़खरता बि आबा ज़वी हसबिन लक़द सदक़ता वलाकिन बि समा वलदू. اگر تم نے اپنے عالی نسب آبا و اجداد پر فخر کیا تو درست کیا، لیکن انہوں نے تمہاری شکل میں کتنی بری اولاد جنی۔ ہے تو بات اچھی، سچ ہے ویسے بھی، دیکھیے گا، دیکھیں نا کہ اگر آپ ماضی ہی کے لوگوں کی تعریفیں کرتے جائیں تو سوچیے کہ آپ کے بچے وہ کس کو یاد کریں گے، آپ میں تو کوئی خوبی نہیں۔ بلا شبہ آبا و اجداد کے آثار اور ماضی کے کارناموں پہ فخر کرنا ایک پسندیدہ فعل ہے، مگر اس وقت جب کہ یہ ان کارناموں کی تکمیل کا محرک ہو جن کا آغاز آبا و اجداد نے کیا تھا، ورنہ صرف ان کارناموں کے گنگانے پر اکتفا کرنا ایک سلبی رخ ہے۔ سلب کہتے ہیں پشت کو، جس کا امتوں کی تعمیر میں کوئی کردار نہیں، اور حق یہ ہے کہ وہ بسیدہ ہڈی کس کام کی ہوگی جو کہے کہ میں گزرے ہوئے دنوں میں ایک زندہ جسم تھی۔ بات واضح؟ یعنی اگر ہم کوئی کام پورا کریں اور یہ یاد کریں کہ ہاں یہ کام ابا نے شروع کیا تھا، یہ میرے دادا کا خواب تھا، یہ میرے استادوں نے مشن شروع کیا، میں نے اس کی تکمیل کی، پھر تو بہت اچھی بات ہے۔ لیکن آپ کچھ نہیں کر رہے تو ان کی تعریفوں کے گنگاتے جائیں، یہ چیز زیادہ فائدہ نہیں دے گی انسان کو، اور یہی چیز کرنے والے اپنے آج کو اور بھی زیادہ ضائع کر رہے ہوتے ہیں۔ ماضی کے تعلق سے ایجابی موقف، ایجابی کس کو کہتے ہیں؟ جس کو قبول کیا جا سکتا ہے، جو قبول کیا جاتا ہے۔ ایجابی موقف وہ ہے جس کی تعبیر عربی کے ایک شاعر نے اپنے شعر میں اس طرح کی ہے، ان نا و ان کرومت اوائلنا لسنا علی الابائی نتکلو نبنی کما کا انت کما کانت اوائلنا نبنی و نفعلو مثل ما فعلو۔ یہ ہے اصل میں بیلنسڈ رویہ۔ ہمارے پیش رو، اگرچہ پیش رو مراد جو پہلے گزر گئے، اگرچہ عزت و بزرگی والے تھے، لیکن ہم آبا و اجداد پر تکیہ کرنے والے نہیں ہیں۔ ہم تعمیر کریں گے جس طرح کے ہمارے پیش رو تعمیر کرتے تھے، اور انہی کی طرح کارنامے بھی انجام دیں گے۔ یعنی یہ بہت اچھی بات ہے، وہ بھی اچھے تھے، ہم بھی اچھے بننے کی کوشش کریں گے۔ تو پہلی صورت سمجھ آ گئی آپ کو کن کی ہے؟ جو صرف ماضی کے کارناموں پر فخر کرتے ہیں اور اپنے آپ کو ان کاموں میں انوالو نہیں کرتے۔ چلیے دوسری قسم، ان کو کہتے ہیں تراث۔ ورثے کا لفظ سنا، وہی ہے یہ، ماضی کا ورثہ، کہ حاملین کی صورت بھی پہلی صورت سے ملتی جلتی ہے، جن کا دعویٰ ہے کہ ماضی سے ہمیں جو کچھ بھی ورثے میں ملا ہے وہ سب کا سب مقدس ہے، خواہ وہ صحیح ہو یا غلط، سنجیدہ ہو یا غیر سنجیدہ۔ ان کا خیال ہے کہ ماضی ہمیشہ حال سے بہتر ہوتا ہے، اگلوں نے بعد کے لوگوں کے لیے کچھ نہیں چھوڑا، اور جو کچھ وہ کر گزرے ہیں اس سے زیادہ کرنا ممکن نہیں ہے۔ اس لیے یہاں ورثے کے مفہوم کی تجدید اور اس کے بعد اس کی تقویم ضروری ہے۔ تجدید کیا ہوتی ہے؟ اس کو نیا کرنا، اور تقویم آگے لانا۔ ہمارے کچھ مسلمان قرآن و سنت کو بھی ورثے کے مفہوم میں شامل کرتے ہیں، اور یہ ایک ایسا پہلو ہے جس کے التزام کیا ہوتا ہے؟ چپکنا، لزیمہ سے، یعنی جس کے حامل ہونا یا جس کو اپنا لینا، جس کے التزام میں ایمانی معاہدے کی روح سے ہمیں کوئی اختیار نہیں ہے۔ بات سمجھ آئے گی آیت سے، اور آیت ہے سورۃ الاحزاب 36، وَمَا كَانَ لِمُؤْمِنٍ وَلَا مُؤْمِنَةٍ إِذَا قَضَى اللَّهُ وَرَسُولُهُ أَمْرًا أَن يَكُونَ لَهُمُ الْخِيَرَةُ مِنْ أَمْرِهِمْ۔ کسی مومن مرد اور کسی مومن عورت کو یہ حق نہیں کہ جب اللہ اور اس کا رسول کسی معاملے کا فیصلہ کر دے تو پھر اسے اپنے اس معاملے میں خود فیصلہ کرنے کا اختیار حاصل رہے۔ اس کا مطلب یہ ہے کہ قرآن و سنت کو مقدس ماننا ہمارے ایمان کا تقاضا ہے، اس لیے ورثے میں اس الہی پہلو میں ہمارے لیے اختیار اور تردد کی کوئی گنجائش نہیں ہے۔ رہا ورثے کا بشری پہلو تو اسے لازماً پرکھا جائے گا، اور کھرا کھوٹا قابل قبول اور ناقابل قبول چیزوں میں فرق کیا جائے گا۔ آبا و اجداد سے ملنے والی ہر چیز صحیح اور درست نہیں ہوتی، بلکہ اسے کتاب و سنت پر پیش کیا جائے گا۔ اگر وہ کتاب و سنت کے مطابق ہے تو قابل قبول ہے، ورنہ اسے رد کر دیا جائے گا۔ انسانی تراث میں کچھ کی حیثیت مقامی ہوتی ہے، عالمی نہیں، اور اس پر اس جگہ کی چھاپ ہوتی ہے جہاں وہ نمودار ہوتی ہے، اس لیے وہ دوسری جگہ کے لیے مناسب نہیں ہوتی۔ اسی طرح بعض چیزوں پر اپنے خاص زمانے کی چھاپ ہوتی ہے اور وہ دوسرے زمانے کے لیے بیکار ہیں۔ تو کیا سمجھ آیا؟ ये दूसरी किस्म के वो लोग हैं जो माजी को विरसे के तौर पे अपनाते हैं और उसी पे इक्तफा करते हैं। जो अच्छा मिले ले लो। आपने अक्सर लोगों को नहीं सुना हमारे आबा अजदाद यही करते थे, बल्कि कुरान पाक में मक्की सूरतों में बहुत ज़्यादा ये मौजू डिस्कस हुआ है। माल फ़ैन अलैहि आबा अना, सूरत बकरा में भी आता है कि जब उनसे कोई अल्लाह की बात की जाए, कोई रसूल बात करे, तो कहते नहीं जी हम तो वही करेंगे जो वो करते थे। और ये कहते हैं अब सब कुछ तो वो कर गए, अब तो कुछ होगा नहीं, यानी दिल तोड़ने वाली बातें करते हैं, तो ये भी दुरुस्त लोग नहीं। एक तीसरी सूरत भी है माजी में जीने वालों की। एक सूरत इन लोगों की है जो माजी में जी रहे हैं, इसे अपने सीने से चिमटाए हुए हैं और इसका कलादा अपने गले में लटकाए हुए हैं, क्योंकि इनके आबा अजदाद भी इसी तरीके पर गामजन थे। वो इस बात की कतई ज़रूरत महसूस नहीं करते कि इस माजी को जांच परख कर देखें कि क्या हक है और क्या बातिल है, और क्या गुमराही है और क्या हिदायत। ऐसे लोगों के हक़ में कुरान कहता है, देखिए आयत आ भी गई आपके सामने, सूरत बकरा 170। वइज़ा क़ील लहुमुत्तबियू मा अनज़लल्लाहु क़ालू बल नत्तबि मा अल्फ़ैना अलैहि आबाअना अवलौ कान आबाउहुम ला याक़िलून शैय्यं वला यहतदून। और इनसे जब कहा जाता है कि अल्लाह ने जो अहकाम नाजिल किए हैं इनकी पैरवी करो, तो जब वो जवाब देते हैं कि हम तो इसी तरीके की पैरवी करेंगे जिस पर हमने अपने बाप दादा को पाया। अच्छा, अगर इनके बाप दादा ने अक्ल से कुछ भी काम न लिया हो और राह रास ना पाई हो, तो क्या फिर भी ये इन्हीं की पैरवी किए जाएंगे? और तकलीद आबा की इसी फिक्र ने कदीम ज़माने से अम्बिया के सामने सबसे बड़ी रुकावट खड़ी की। चुनाचे कौम हूत ने इनसे कहा, सूरत अल आराफ आयत 70, قالوا جئتنا لنعبد الله وحده ونذر ما كان يعبد آباؤنا। क्या तुम्हारे पास इसलिए आया है कि हम अकेले अल्लाह ही की इबादत करें और इन्हें छोड़ दें जिनकी इबादत हमारे बाप दादा करते आए हैं? और कौम समूत ने हज़रत सालेह से कहा, सूरत हूद आयत 62, قالوا يا صالح قد كنت فينا مرجوا قبل هذا أتنهانا أن نعبد ما يعبد آباؤنا। ऐ साले, इससे पहले तो तू हमारे दरमियान एक ऐसा शख्स था जिससे बड़ी तवक्कुआत वाबस्ता थी, यानी हमें तुमसे बहुत होप्स थी, तुम बड़े टैलेंटेड थे, तुम बड़े ओके डॉक्टर बनोगे, हमारा नाम रोशन करोगे। याद रखिए कि हर दौर का जो नबी था ना, वो अपने मुआशरे का एक बड़ा चुना हुआ, बड़ा डिसेंट किस्म का इंसान था, गिरा पड़ा इंसान नहीं था। तो लोग उससे दुनियावी उम्मीदें लगा लेते थे, लेकिन अल्लाह उनसे दीन का काम लेना चाहता था, और लोगों के ख्याल में दीन का काम करने वाले तो बिल्कुल नाकाम लोग हैं। फिर इसी तरह आप देखिए, जब हज़रत इब्राहीम अलैहिस्सलाम ने अपनी कौम से कहा, सूरत अंबिया आयत 52-53, मा हाज़ि तमासीलुल्लती अंतुम लहा आकिफ़ून क़ालू वजदना आबा अना लहा आबिदीन। ये मूर्तें कैसी हैं जिनके तुम लोग गर्विदा हो रहे हो? तो उन्होंने जवाब दिया, हमने अपने बाप दादा को इनकी इबादत करते पाया है। यानी बुत परस्ती तक जैसा जुर्म बाप दादा का नाम लेकर लोग करते हैं, है ना, महरूमी की बात। और हज़रत शुएब अलैहिस्सलाम की कौम ने इनसे कहा था, सूरत हूद आयत 87, या शुएबु अस्सलातुका तामुरुका नत्रुकमा याबुदु आबाउना। ऐ शुएब, क्या नमाज तुझे ये सिखाती है कि हम इन सारे माबूदों को छोड़ दें जिनकी परस्तिश हमारे बाप दादा करते थे? यानी आप देखिए कि हर दौर में नमाज का ताना साथ साथ चल रहा है, और एक किस्म का आर दिलाया जा रहा है इस बात का कि तुम हमें इस बात की दावत देते हो कि हम अपने बाप दादा के तौर तरीकों को छोड़ दें। कुरान ने बातिल परस्तों की इस सुन्नत को इस तरह से साबित किया। आयत नंबर 23 सूरत ज़ुख़रुफ़, वकज़ालिका मा अरसलना मिन कब्लिका फ़ी क़रयतिन मिन नज़ीर इल्ला क़ाल मुत्रफूहा इन्ना वजदना आबाअना अला उम्मतिन व इन्ना अला आसारिहिम मुक्तदून। इसी तरह तुमसे पहले जिस बस्ती में भी हमने कोई नज़ीर भेजा, इसके खाते पीते लोगों ने यही कहा कि हमने अपने बाप दादा को एक तरीके पर पाया है और हम इन्हीं के नक्शे कदम की पैरवी कर रहे हैं। कुरान ने इस तरह के लोगों की सख्त मजम्मत की है, और इस अकली जमूद, आबा परस्ती और मौरूसी रिवायात। अकली जमूद क्या होता है? अक्ल का एक जगह जम जाना, ठहरा हुआ जाना, अपनी अक्ल से सोचने की बजाय पिछले लोगों की सोच पे ही चलते जाना। और इसी तरह से आबा परस्ती, बाप दादा की परस्तिश करना। याद रखिए कि बाप दादा की रिस्पेक्ट तो करना है, लेकिन उनको होली नहीं बनाना कि उनके नाम पर अल्लाह और उसके रसूल की बात को पीछे डाल दिया जाए। और तीसरी चीज़ इसमें क्या है, मौरूसी रिवायात, मौरूसी विरसे में मिली हुई रिवायात जो किसी भी माशरे में दीन के मुकाबिल चल रही होती हैं। तो अंधी तकलीद क्या होती है, आंखें बंद करके किसी चीज़ को मान लेना। और इन लोगों की फहमाइश इन अल्फाज में की गई, सूरत बकरा 170, अवलौ काना आबाउहुम ला याकिलून शैया वला यहतदून। अच्छा, अगर इनके बाप दादा ने अक्ल से कुछ भी काम ना लिया हो और राह रास ना पाई हो, तो क्या फिर भी ये इन्हीं की पैरवी किए चले जाएंगे? देखिए, क्वेश्चनिंग है ना, सोल सर्चिंग क्वेश्चन। रूह के अंदर एक हलचल मच जाती है सवाल से कि अच्छा, अगर ना समझी में कोई कर रहा था, तो अब तुम समझ के बावजूद यही काम करोगे? और ये भी याद रखिए कि लोग सबसे ज़्यादा बुरा मनाते ही तब है जब आप उनको बाप दादा के तौर तरीकों से रोके, चाहे वो शादी ब्याह की रस्में हों, वो घरदारी हो, वो मिलने बरतने के तौर तरीके हों, या कुछ और भी हो। फिर इसी तरह से सूरत माईदा 104 में आता है, अवलौकान आबाहुम ला यालमून शैयम वला यहतदून। क्या ये बाप दादा ही की तकलीद किए जाएंगे, ख्वा वो कुछ ना जानते हों और सही रास्ते की ने खबर भी ना। अगर दोनों आयतों को बिलमुकाबल रखें ना, सारी आयतें एक है सिर्फ एक लफ्ज़ के फ़र्क से। गौर कीजिए, पहले क्या था, ला याकिलून, और यहाँ क्या है, ला यालमून। तो इल्म बहुत ज़रूरी है अक्ल के लिए, बग़ैर इल्म के लोग इस किस्म के काम करते हैं और अक्ल का इस्तेमाल नहीं करते। फिर इसी तरह से सूरह ज़ुख़रुफ़ आयत 24, قال أولو جئتكم بأهدى مما وجدتم عليه آباءكم قالوا إنا بما أرسلتم به كافرون। हर नबी ने इनसे पूछा, क्या तुम इसी डगर पर चले जाओगे, ख्वा मैं तुम्हें इस रास्ते से ज़्यादा सही रास्ता बताऊँ जिस पर तुमने अपने बाप दादा को पाया। तो खुलासा क्या निकला कि माजी में जीने वाली एक तीसरी किस्म क्या है, कि जो तकलीद का फंदा गले से लटकाए रहते हैं और अच्छे बुरे का फ़र्क किए बगैर अपने वक्त के नबी के सामने भी आ जाते हैं और यही कुछ कहते रहते हैं कि हम तो वही करेंगे जो करते थे। और अगर आप देखें ना, आज के दौर पे भी अपने ऊपर लीजिए, आज बिल्कुल यहाँ बैठे हुए अपने आप को तसव्वुर में लाएं, कितने लोगों का मसला ख़ानदानी रस्में रिवाज गलत समझते हुए नहीं छोड़ते, बुरा समझते हुए नहीं छोड़ सकते। घर आके गीबतें करें, बुराइयां करें, लेकिन उनके मवाक़े को रौनक बख्शेंगे। तो ये ज़्यादा चीज़ें बाप दादा के नाम पे होती हैं। एक चौथी किस्म भी है, बाद में आपने टैली करना है कि कहीं मैं इनमें से तो नहीं हूँ। और ये चौथी किस्म क्या है, माजी में जीने वालों में एक तस्वीर इन लोगों की है जो हमेशा अपने माजी पर इजहार निदामत करते रहते और गुजरते हुए लम्हात पर कफ़े अफसोस मलते रहते हैं। कफ़ किसको कहते हैं, हथेली को, यानी दोनों हथेलियों का एक दूसरे पर डालना, ये एक अफसोस का अंदाज़ है। जिस तरह हमारे यहाँ भी कहते हैं कि गम के मारे हाथ मलते रह गए, और इस तरह की बातें। तो फरमाया, जो हमेशा अपने माजी पर इजहार नदामत करते रहते और गुजरते हुए लम्हात पर कफ़े अफसोस मलते रहते हैं, इनकी ज़ुबान पर हमेशा हसरत और आरजू के अल्फाज जारी रहते हैं, काश के मैंने ये किया होता और काश मैंने ये ना किया होता, अगर मैंने ऐसा किया होता तो ऐसा होता, अगर मैंने इसको पहले किया होता और इसको बाद में करता तो ऐसा और ऐसा होता। इस तरह के शऊर और फिक्र इंसान को हमेशा नफ्सियाती गम के शिकंजे में जकड़े रखती है और ऐसी बेचैनी के आलम में इसे ज़िंदा रखती है जिसका ना तो कोई जवाज़ है और ना कोई फ़ायदा। इसलिए कहा गया कि गुजरे वक्त के रायगां जाने की फ़िक्र में पड़ना आने वाले वक्त को ज़ाया करना, इसको नोट करें, गुज़रे वक्त के रायगां जाने यानी बेकार हो गया इसके जाने की बात करना, अपने आज के इस वक्त को भी ज़ाया करना है। ठीक है, फिर बोल देती हूँ, अगर आप नहीं लिख सके तो लिख लीजिए, गुज़रे वक्त के रायगां जाने की फ़िक्र में पड़ना आने वाले वक्त को ज़ाया करना है। कुरान और सुन्नत ने भी इसी तर्ज़ फ़िक्र की मज़म्मत की है। चुनांचे जब ग़ज़वे उहद में मुसलमानों को कुछ चोटें आईं, तो इस सूरत हाल पर तबसरा करते हुए अल्लाह ताला ने फ़रमाया, सूरत आले इमरान आयत 156, या अय्युहल्लज़ीना आमनू ला तकूनू कल्लज़ीना कफरू वक़ालू लिख़्वानिहिम इज़ा दरबू फ़िल अर्दी औ कानू ग़ुज़्ज़न लौ कानू इंदना मा मातू वमा क़ुतिलू, ليجعل الله ذلك حسرة في قلوبهم والله يحيي ويميت والله بما تعملون بصير. اے لوگوں جو ایمان لائے ہو کافروں کی سی باتیں نہ کرو جن کے عزیز و اقارب اگر کبھی سفر پر جاتے ہیں یا جنگ میں شریک ہوتے ہیں اور وہاں کسی حادثے سے دوچار ہو جاتے ہیں تو وہ کہتے ہیں کہ اگر وہ ہمارے پاس ہوتے تو نہ مارے جاتے اور نہ قتل ہوتے. اللہ اس قسم کی باتوں کو ان کے دلوں میں حسرت کا سبب بنا دیتا ہے, ورنہ دراصل مارنے اور زندگی عطا کرنے والا تو اللہ ہی ہے اور تمہاری تمام حرکات پر وہی نگران ہے. رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا, یہ صحیح مسلم کی روایت ہے, کتاب القدر باب فی الامر بالقوتی و ترک الاجزی والاستعانت باللہ, اور حدیث نمبر ہے 2664. کیا ہے حدیث؟ بہت پیاری ہے, اس کو آپ لوگ بعد میں مل کے بھی پڑھیے گا. المؤمن القوی خیر و احب الی اللہ من المؤمن الضعیف وفی کل خیر احرص علی ما ینفعک واستعن باللہ ولا تعجز وان اصابک شیء فلا تقل لو انی فعلت کان کذا و کذا ولكن قل قدر الله وما شاء فعل فإن لو تفتح عمل الشيطان. طاقتور مومن بہتر ہے اور اللہ کے نزدیک کمزور مومن سے زیادہ پسندیدہ ہے. ویسے مجموعی طور پر بھلائی ہر ایک میں ہے, تم ان چیزوں کے حریص بنو جو تمہارے لیے نفع بخش ہوں اور اللہ سے مدد طلب کرو تو کبھی حصول مقصد میں عاجز نہیں رہو گے. اور یہ نہ کہو کہ اگر میں نے ایسا کیا ہوتا تو ایسا ہوتا, بلکہ یہ کہو کہ یہ اللہ کا فیصلہ ہے اور اس نے جو چاہا کیا. اس لیے کہ عربی کا لفظ لو اردو میں کیا ہے؟ اگر. اگر کا لفظ شیطانی عمل کا دروازہ کھولتا ہے. کیسے؟ حسرت ہوتی ہے, افسوس, کاش میں نہ کرتی, کاش یہ رشتہ نہ ہوتا, کاش یہ گھر نہ لیتے, کاش سفر پہ نہ جاتے, کاش کاش. آپ دیکھیں, ایسے لگتا ہے جیسے دل کے اوپر ایک سوگواری کی کیفیت طاری ہو جاتی ہے اس لفظ سے, تو یہ نہیں کہنا چاہیے. اللہ کی تقدیر اور اس کے فیصلے پر ایمان انسان کے اندر ایک ایسا مؤثر عامل داخل کر دیتا ہے جو اگر اور کاش کی سلبیت کو باہر نکال کرتا ہے اور اسے مستقبل کے لیے مثبت عمل اور تعمیر پر ابھارتا ہے. تو یہ ہم نے چار مختلف قسمیں پڑھی ہیں, دہرا لیتے ہیں. پہلی بات ہے کہ انسانوں کی اقسام ہیں, تین قسم کے زمانے ہیں, ماضی, حال اور مستقبل. کچھ لوگ صرف ماضی میں رہتے ہیں, کچھ صرف مستقبل کے گن گاتے ہیں, بہت تھوڑے لوگ ہیں جو حال میں جیتے ہیں. پھر ہم نے دیکھا کہ ماضی کے جو غلام ہیں ان کی مختلف صورتیں. پہلی قسم وہ تھی کہ جو اپنے باپ دادا کے کارناموں کا تذکرہ کرتے اور فخریہ باتیں کرتے ہیں. دوسری قسم کے وہ لوگ ہیں جو یہ سوچتے ہیں کہ جو کچھ ملا ماضی سے ملا, تراث, ماضی کا ورثہ, اور وہ کہتے ہیں کہ جو ہونا تھا وہ ہو گیا, اب اور کچھ ہو نہیں سکتا. تیسری وہ قسم ہے جو ماضی میں جی رہے ہوتے ہیں اور اسے سینے سے لگاتے ہیں تقلید کے نام پہ. اچھی بری چیز کو بس اس نام پہ قبول کر لیتے ہیں کہ یہ ہمارے باپ داداؤں نے کی تھی, اور اس قسم کے لوگوں نے انبیاء کرام سے بہت منہ ماری کی. اور چوتھی قسم جو ہے وہ ندامت, یہ بالکل ہی پہلوں سے الٹ ہے. جو فرسٹ ون پڑھا نا اس سے بالکل اپوزٹ ہے کہ بس یہ تو افسوس ہی کرتے رہتے ہیں, چونکہ ہماری بچپن میں اچھی تربیت نہیں ہوئی ہم ایسے ہو گئے, چونکہ یہ بس اپنے ماں باپ سے بھی لڑتے جھگڑتے دکھتے ہیں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں ان لوگوں میں نہ کریں. اپنا محاسبہ کریں, کیا میں ہوں, کیا میں یہ کام کرنے والوں میں سے ہوں. انشاءاللہ اس نیکسٹ نشست میں ہم مستقبل کے پجاریوں کی باتیں پڑھیں گے, اور مجھے امید ہے کہ اس پورے چیپٹر کے ہونے تک ہم خود کو پہچان چکیں گے اور خود کو پا چکیں گے کہ ہم کہاں کھڑے ہیں. اللہ تعالیٰ آپ کو مجھے اس کی توفیق عطا فرمائے, اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے اور ہم بہترین طریقے سے اس ٹاپک کو سمجھ سکیں. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.